नमस्ते सबैजना, म भुवन शर्मा कोस्मीको तर्फबाट अर्को मेन्टरिङ 101 को सेसन लिएर आएको छु। सो आज हाम्रो गेस्ट चाहिँ मैले अलि अगाडिदेखि नै चिनेको पनि हो। आई फाउन्ड हिज वर्क अनि उहाँको पर्सनालिटी एटिच्युड पनि इन्सपायरिङ, त्यही भएर पनि उहाँलाई इन्भाइट गरेको छु। सो दि बेसिक आइडिया इज उहाँको सक्सेस स्ट्राटेजी र कसरी फेलियरसँग डिल गर्नुहुन्छ, स्ट्रेससँग डिल गर्नुहुन्छ, यो चाहिँ विल ट्राई एन्ड फिगर इट आउट। होइन, उहाँको नाम चाहिँ मनोज भट्टराई हो। सो हिज फाउन्डर अफ मल्टिपल कम्पनीज, अब जुनमा चाहिँ मेन चाहिँ सेल एप र स्मार्ट पालिका हो। अनि हिज अ टेक बेस्ड इन्टरप्रेनर, उहाँले आफूलाई त्यसरी इन्ट्रोड्युस गर्नुहुन्छ। होइन, अनि उहाँको मेन फोकस भनेको चाहिँ युथहरूमा युथहरूलाई गाइड गर्ने इन्टु आइडियाज द्याट क्यान एक्चुली ब्रिङ अबाउट सोसियल इम्प्याक्ट रे। होइन, सोसियल इम्प्याक्ट अनि अलङ विथ बिजनेसेस, बिजनेस साइड अफ थिङ्स। अनि उहाँ चाहिँ आफूले आफूलाई चाहिँ यी वर्क्स अन डाटा अनि स्टार्टअप इन्क्युबेसनमा पनि काम गर्नुहुन्छ। यसको बारेमा मैले धेरै आजकल सुनि पनि रहेको छु। नेपालमा चाहिँ सायद त्यति पुरानो कन्सेप्ट होइन यो, भेरी फ्यु पिपुल आर इन्भल्भ इन दिस। अनि इज अल्सो इन्भल्भ इन एआई, होइन, भेरी इन्ट्रेस्टिङ। अनि हि अल्सो कल्स हिमसेल्फ एन एक्टिभिस्ट हु इज ट्राइङ टु मर्ज हिज बिजनेस एन्ड सोसियल इम्प्याक्ट टुगेदर। होइन, कस्तो खालको सोसियल इम्प्याक्ट उहाँले क्रिएट गरिरहनु भएको छ, यसको बारेमा पनि हामी अवश्य पनि कुरा गर्नेछौँ। मैले यसमा डिटेलमा गइरहनु भन्दा पनि लेट्स जस्ट इन्भाइट हिम अन द स्क्रिन, अनि त्यसपछि विल टक टु हिम डाइरेक्टली। नमस्ते मनोजी।
नमस्ते भुवन सर,
हाउ आर यु? कस्तो टाइम टाइम कस्तो छ, कसरी?
आई एम गुड, हाउ आर यु?
म राम्रो छु। अलिअलि स्ट्रेस पनि भइरहेछ, होइन, अब अहिले अहिले जुन चाहिँ भनौँ न पेन्डेमिककै कुरा भयो, अहिले केसेसहरू पनि अलिक बढी भइरहेछ भन्ने पनि छ। अब के हुन्छ अर्को दुई चार हप्तामा थाहा छैन, त्यो कारणले चाहिँ अलिकति स्ट्रेस छु। बिजनेस वाइज यताउता सोच्दाखेरि चाहिँ अलिकति स्ट्रेस छु, नत्र चाहिँ पर्सनली आई एम डुइङ क्वाइट वेल।
So, am I going to interview you? हजुर, मलाई सोध्नुहुन्छ।
मलाई चाहिँ यो यस्तो क्वेसन धेरै आउँदैन नि त। आई जस्ट फरगॉट आई वाज इन्टरभ्युइङ यु भनेर।
तिम्रो बिजनेसमा म पनि हजुरलाई सोधिरहेको हुन्छु।
स्योर स्योर। सो मनोजी, मैले चाहिँ अलिकति तपाईँको इन्ट्रोडक्सन दिने प्रयास गरेँ, आई डोन्ट नो हाउ जस्टिफाइड इट वाज, तर मनोजीले चाहिँ आफूले आफूलाई इन्ट्रोड्युस गर्नु पऱ्यो भने चाहिँ हाउ वुड यु इन्ट्रोड्युस योरसेल्फ?
लगभग त हजुरले भनिसक्नु भयो भुवन सर। म आम अ युथ, आम बर्न इन नेपाल, नेपालमा जन्माया भएर अलिकति अवेर हुन खोज्छु नेपालमा, हाम्रो कन्टेक्स्ट अनुसारको कामहरू गर्न खोज्छु। सो फार आइ एम ट्राइङ माई बेस्ट टु गिभ माई इनपुट्स टु द ओभरअल डेभलपमेन्ट अफ नेपाल, भनौँ न, एज मच एज आई क्यान। सँगैसँगै युथको सेक्टरमा युथहरूलाई इम्पावर गर्नेदेखि लिएर उनीहरूलाई सेन्स दिने, बिजनेस सेन्स दिनेदेखि लिएर एक्टिभिजममा आम इन्भल्भ। अनि मैले आफैलाई इन्ट्रोड्युस गर्नुपर्दाखेरि चाहिँ आम अवेर बिङ भन्छु, आम अवेर, आइ एम ट्राइङ टु बी अवेर, अनि बेस्ट पोसिबल मैले यहाँ बसेर आफ्नो ठाउँबाट गर्न सक्ने चाहिँ आम डुइङ।
के आम एन अवेर बिङ भन्नुभयो, होइन, भेरी इन्ट्रेस्टिङ। तर यो अवेर बिङ भनेर चाहिँ वाट इज द्याट मिन फर यु?
त्यसको लगतै मैले त्यसको रिजनिङ पनि दिएको थिएँ। आम अ ह्युमन बिङ, अनि आम अ ह्युमन बिङ, एन्ड ह्युमन बिङ भएपछि पछाडि आई हेभ गट सेन्सेस नेचरले दिएको। आइ एम बेस्ट ट्राइङ टु युज दोज सेन्सेस, भनौँ न, म कहाँ छु, के गरिरहेछु, अनि म के गर्न सक्छु भन्ने कुराहरूमा। सो त्यसलाई अवेर बिङ भन्छ, तर इट्स अ प्रोसेस, नो वान इज 100% अवेर, होइन। वी ट्राई आवर बेस्ट।
ओके, वी ट्राई आवर बेस्ट। मनोजी, अनि वाट वाज योर चाइल्डहुड लाइक?
चाइल्डहुड एकदमै सानो चाइल्डहुड याद छ भन्छ मलाई। अब कता कता नर्सरीको डेजहरू पनि याद आउँछ, नर्सरी त्यति बेला एलकेजी युकेजी थिएन, केजी मात्रै थियो हाम्रो चाहिँ, त्योहरू याद आउँछ। बिचको सिक्स सेभेन क्लासतिरको चाहिँ आई डोन्ट रिमेम्बर, म कुन चाहिँ भनौँ,
कुन चाहिँ भनौँ भन्दा नि, ओके, कहाँ जन्मिनु भयो अनि कस्तो किसिमको, वाट एभर यु रिमेम्बर जर्नी अन्टिल नाउ।
पाल्पा, आई वाज बर्न इन पाल्पा, तर म फर्स्ट इयरमै मलाई पाल्पाबाट नवलपरासी लग्नु भएको रहेछ मम्मी बाबाले। अनि फ्यु इयर्स म त्यहाँ हुर्केँ, त्यस पछाडि अब नवलपरासी टू हट बुटोल, त्यस पछाडि बुटोल, त्यो पनि एकदमै गर्मी, त्यहाँ बस्न गाह्रो भनेर मलाई एड्याप्ट हुन गाह्रो भयो भएर, अनि दे टुक मी टु तानसेन। म क्लास फोरमा हुँदाखेरि, क्लास फोर फाइभ, क्लास फोरमा हुँदा मलाई फेरि तानसेन लग्नु भयो। तानसेन इट्स अ भेरी ब्युटिफुल हिल स्टेसन, नेपालको बेस्ट हिल स्टेसन भन्छु म चाहिँ, आफ्नो ठाउँ भएर पनि होला। अनि कुल, एकदमै कुल सानो ठाउँ, अनि मान्छे एकदमै राम्रो, सबैजना सानो एउटा सोसाइटी जस्तो थियो। अनि न्यू होराइजनमा म पढ्थेँ, अनि स्टिल टिल एसएलसी म त्यहाँ पढेँ। अनि त्यस पछाडि आई केम ब्याक टु बुटवल, अनि त्यस पछाडि आई केम ब्याक टु न आई केम टु काठमाडौँ। त्यस पछाडि चाइल्डहुड भन्नुभएको थियो, म ठुलो भइसकेँ, म एपेक्समा पढाएको थिएँ, अनि त्यस पछाडि स्टार्टेड वर्किङ एन्ड अल।
ओके, अनि त्यसपछि चाहिँ स्टार्टेड वर्किङ एन्ड अल भन्नुभयो मनोजी। अनि वाट इज वान अफ द क्रेजिएस्ट थिङ यु डन पब्लिकली भन्न हुने, डिस्क्लोज गर्न हुने?
चुज गर्नु पो गाह्रो हुन्छ, धेरै क्रेजी कुराहरू गरिरहेको छ भुवन सर। मनमा लागेको भनौँ न, कहिले माइन्डमा आएको, मनले गर्न चाहेको कुरा केही पनि छोडेको छैन, नराम्रो कुराहरू बाहेक है। तर एउटा नै चुज गर्ने भन्दाखेरि के भन्नु, खोइ याद पो आउँदैन त। एउटा आई थिङ्क आई स्टार्टेड बिजनेस इन नेपाल, आई स्टार्टेड डुइङ बिजनेस इन नेपाल। अर्को चाहिँ आई स्टार्टेड ट्रान्सफर्मिङ लोकल गभर्मेन्ट्स यो स्मार्ट पालिका प्रोजेक्टबाट। सो आई थिङ्क द्याट इज द क्रेजिएस्ट थिङ आइ एम डुइङ।
That's the craziest thing you're doing right now. नेपालमा बिजनेस गर्नु नै एउटा क्रेजी कन्सेप्ट भन्ने जस्तो नै तपाईँले भन्नुभयो त्यसपछि, अनि प्लस लोकल गभर्मेन्टलाई ट्रान्सफर्म गर्नलाई इनिसिएटिभ लिनु पनि इट्स अ क्रेजी आइडिया नै भन्नु पऱ्यो है। स्मार्ट पालिका देखाउनु पनि भयो, टेल अस अ लिटल बिट अबाउट स्मार्ट पालिका, वाट डज द्याट मिन?
स्योर, त्योभन्दा अगाडि मैले अघि भने थिएँ, नेपालमा बिजनेस गर्नुलाई चाहिँ क्रेजिएस्ट थिङ भनेर, इन अ नेगेटिभ वे चाहिँ मैले भने होइन। देयर आर लट अफ हर्डल्स, एकदमै गाह्रो छ, सिस्टम सबै ठाउँमा ठिकठाक छैन, तर फेरि त्यसको आफ्नो बेनिफिट्सहरू पनि छ, बट स्टिल इट्स क्रेजी। अनि यङ्स्टरहरूलाई फेरि यो यसमा छिटै नछिर्नु भन्न खोजेको चाहिँ होइन। स्मार्ट पालिकाको कुरा गर्नुपर्दा, वेन नेपाल वाज एबाउट टु गो टु लोकल इलेक्सन्स फोर इयर्स ब्याक, त्यति बेला त्योभन्दा अगाडि वी युज टु डु आउटसोर्सिङ, सफ्टवेयर बनाउने, बाहिर पठाउने एन्ड सो अन, सबैले गर्छ। तर फ्यु इयर्स भनौँ न, छ सात वर्ष त्यसरी काम गरिसके पछाडि, अब नेपालमा चाहिँ के गर्ने भनेर एउटा थियो भनौँ न। नेपालमा जहाँ जाँदा पनि इन टर्म्स अफ आइटी हेर्ने हो भने कहीँ केही गरेको नै छैन, भ्याकुम छ भ्याकुम छ। सरकारी अफिसेसहरू गयो भने त झन् बिजोग छ होइन। त्यही भएर त्यो लोकल इलेक्सन हुने तागा चाहिँ के गर्नु नेपालमा भनेर त्यो ब्रेनस्टर्म गर्ने फेजमा, प्लस साथीहरूसँग डिस्कसन गर्ने, अब एल्डर्सहरूसँग अरू भनौँ न, त्यति बेला चाहिँ आई केम अप विथ द कन्सेप्ट अफ स्मार्ट पालिका। लोकल पालिका भनेको अब नगरपालिका, गाउँपालिका, महानगरपालिका, उनीहरूलाई चाहिँ केही न केही भनौँ न डिजिटल ट्रान्सफर्मेसनमा अरू डिस्ट्रप्सन गरौँ भन्ने हिसाबले चाहिँ स्टार्टेड त्यो आइडिया स्टार्टेड। अनि तपाईँको स्मार्ट भन्ने वर्ड चाहिँ, इलेक्सन भयो लोकल गभर्मेन्टको, त्योभन्दा अगाडि अर्को इलेक्सन भयो, इलेक्सनमा सबै नेताहरूले लगभग चाहिँ स्मार्ट सिटी बनाउँछु, स्मार्ट गाउँ बनाउँछु भनेर भन्नुभयो। ओके, अब उहाँहरू बनाउने नै भयो, हामी पनि हेल्प गर्छौँ भनेर हामीले स्मार्ट पालिका नाम राख्यौँ।
अहिले
राइट नाउ अहिले चाहिँ हामी चाहिँ 128 प्लस लोकल गभर्मेन्टमा वी पेनिट्रेटेड, सानो ठुलो स्केलमा गरेर। हाम्रो मेजर मिसन भनेको, इट्स अ मिसन प्रोजेक्ट, अनि यो मेरो पनि पर्सनल मिसन प्रोजेक्ट हो। हामी अरू पनि थुप्रै काम गर्छौँ, तर यसमा चाहिँ म आफै पनि डिरेक्टली इन्भल्भ छु। यो चाहिँ समहाउ टेक्नोलोजी पेनिट्रेट गर्न सक्यो गभर्नेन्समा भने पब्लिकले साह्रै सुख पाउँथ्यो, पब्लिकलाई धेरै सजिलो हुन्थ्यो, प्लस नेपालको डेभलपमेन्ट पनि अलिकति प्रोग्रेसिभ हुन्थ्यो भन्ने सेन्समा हामी काम गरिरहेछौँ।
ओके, नेपालको पब्लिकले सुख पाउँथ्यो अथवा उहाँहरूलाई सजिलो हुन्थ्यो भन्दाखेरि कसरी, यो एपले के गर्छ, कस्तोसम्म, केसम्म काम गर्न सक्छ?
अब पहिलो कुरा त यो एप्लिकेसन मात्रै होइन, स्मार्ट पालिका इट्स अ इन्टिग्रेटेड सर्भिस होइन, इट्स एन इन्टिग्रेटेड सर्भिस। यसमा डेटाबेस हुन्छ, एकदमै रोबस्ट डेटाबेस हुन्छ, एउटा नगरपालिका अरू गाउँपालिकाको, हरेक इन्डिभिजुअलको, बिजनेसेसहरूको, पब्लिक ल्यान्डमार्क्स, रोडहरूको। त्यस पछाडि इआरपी गभर्नेन्स सिस्टमहरू हुन्छ, जहाँबाट सरकारी निकायहरूले भनौँ वा पब्लिक सर्भिसेसहरू दिन सक्नुहुन्छ। त्यो कुरा पनि टोटली डिजिटल होइन, त्यसरी पब्लिकको एन्डमा चाहिँ देयर इज मोबाइल एप्लिकेसन, जुन जुन नगरपालिकासँग हामी कोलाबरेट गरिरहेछौँ उहाँहरूको केसमा चाहिँ मोबाइल एप्लिकेसन पनि हुन्छ, एकदम सर्टकटमा भन्नुपर्ने हुन्छ, बिकज वी ह्याभ मोर देन 74 मोड्युल्स, त्यो साथै छैन होइन. मोबाइल एप्लिकेसनबाट पब्लिकलाई डाइरेक्टली बेनिफिट हुने भनेको चाहिँ अब वालिङ नगरपालिकाको नाम सुन्नुभयो होला, त्यहाँ चाहिँ अब लगभग लगभग स्मार्ट सिटी ओरिटी नेपालको फर्स्ट नगरपालिका भनिन्छ, राम्रै धेरै नै डेभलपमेन्ट पनि भएको छ, तपाईँलाई ट्याक्स दिनु पऱ्यो, सानो सानो वडाबाट काम गर्नु पऱ्यो होइन, वा नगरपालिकाबाट काम गर्नु पऱ्यो, मालपोत इभन होइन, त्यसको लागि चाहिँ तपाईँलाई लगभग लगभग नगरपालिका वार्ड जानु पर्दैन, तपाईँ देशमा विदेशमा जहाँसुकै भए पनि बायो मोबाइल एप्लिकेसन रिक्वेस्ट पठाउनुहुन्छ, डिजिटली साइन्ड एप्लिकेसन तपाईँको रिसिभ हुन्छ, एप्रुभ अनि पेमेन्ट पनि तपाईँ अनलाइन चाहिँ एभाइलेबल छ गर्नुहुन्छ, अनि तपाईँलाई जे चाहिएको हुन्छ पत्रदेखि लिएर वाट एभर त्यो कुरा चाहिँ तपाईँले मोबाइलमै पाउनुहुन्छ डिजिटल सिग्नेचर कपीमा, सो त्यो भ्यालिड पनि हुन्छ. यो एउटा सानो कुरा भयो, बाँकी अब त्यो स्मार्ट सिटी बनाउँछु भन्ने रिप्रेजेन्टेटिभहरूको लागि पनि थुप्रै टुल्सहरू छन् साँच्चीकै उहाँहरूको र पब्लिकको बिचको ग्याप कम गर्ने होइन, अनि त्यस पछाडि इन्फर्मेसन डिसमिनेसनको कुराहरू, एउटा इन्फर्मेसन माग्नु पऱ्यो भने हामी कता कता पुग्नुपर्छ, धेरै धाउनुपर्छ, त्यस्ता कुराहरू चाहिँ पब्लिकलाई सजिलो डिसमिनेसन गर्नेदेखि लिएर धेरै टुल्सहरू छन्. एकचोटि अब यो सुनिराख्नु भएकोहरूलाई चाहिँ मैले एकचोटि प्ले स्टोरमा गएर कुनै एउटा स्मार्ट पालिका एप डाउनलोड गरेर चलाउनु भए पनि हुन्छ भन्छु.
ओके, प्ले स्टोरमा गएर स्मार्ट पालिका एप डाउनलोड गरेर चलाएर हेर्न सक्नुहुन्छ. मनोजी, यो धेरै आजकल सुनिन्छ स्टार्टअप इन्क्युबेसन भनेर, वाट इज इट एक्चुली मिन, यसले गर्छ चाहिँ के?
अब इन्क्युबेसन भनेको हाम्रो सेन्समा खास इन्क्युबेसन त्यो ब्लड टेस्ट गर्ने डिभाइसलाई पनि इन्क्युबेटर भन्छ, धेरै टाइप अफ इन्क्युबेटर हुन्छ इन्डस्ट्री वाइज. टेकमा इन्क्युबेसन भनेको चाहिँ एउटा आइडियालाई भनौँ न अर एउटा कन्सेप्टलाई बिजनेसमा कन्भर्ट गर्ने हो. हाम्रो सेलएपमा हुने इन्क्युबेसन, सेलएपको बारेमा नि भनौँ, सेलएप इट्स एन इन्क्युबेटर. हामी सेलएपमा धेरैभन्दा धेरै प्रडक्टहरू त्यसलाई स्टार्टअपमा कन्भर्ट गर्ने काम गर्छौँ, बनाउने, टेस्ट गर्ने अनि कन्भर्ट गर्ने. यो स्मार्ट पालिका हाम्रो 7th इन्क्युबेसन प्रोजेक्ट हो, अनि स्मार्ट पालिका आज चाहिँ सेलएपबाट छुटिएर डिफ्रेन्ट कम्पनीको रूपमा चलिरहेछ. योभन्दा अगाडि हामीले अर्को 6 कम्पनी त्यसै गरी एक्जिट गरेका छौँ. इन्क्युबेसनको कन्सेप्ट कस्तो हो भन्दाखेरि भुवनसर, सो सुरुमा एउटा आइडिया हुन्छ, त्यो आइडिया हाम्रो आफ्नै पनि हुनसक्छ, वा कोही इन्भेस्टरले न वा कोही क्लाइन्टले भोलि भुवनसरले लिएर पनि आउन सक्नुहुन्छ. त्यो आइडियामा हामी आफ्नो एक्सपर्टाइज लगाउँछौँ, त्यो आइडियालाई टेस्ट गर्छौँ, रेभेन्यू मोडल, बिजनेस मोडलहरू बनाउँछौँ, प्रोटोटाइप बनाउँछौँ, मार्केटमा टेस्ट गर्छौँ, अनि त्यसबाट भनौँ न राम्रो खालको रिभ्यू आयो अब यसलाई स्केलअप गर्न सकिन्छ भने चाहिँ त्यसलाई हामी एज अ स्टार्टअप कम्पनी एक्जिट गर्छौँ. एक्जिट भनेको इन्भेस्टरलाई दिन्छौँ, कोही इन्भेस्टर आएर त्यसलाई स्केलअप गर्न चाहनुहुन्छ भने, वा यो स्मार्ट पालिका जस्तो प्रडक्टको लागि चाहिँ अलिकति एडभान्स्ड एक्जिट मोडल नै हामीले सोचेका छौँ. यसलाई हामीले गभर्मेन्टसँगै पनि टाइप गराउन खोजिरहेछौँ. सो इन्क्युबेसन इज बेसिकली एउटा आइडियालाई लाइफ दिने भनौँ.
ओके, अवसम, राइट. भनेपछि कसै कोहीसँग चाहिँ एकदमै राम्रो आइडिया छ टेक रिलेटेड भने, एन्ड इफ दे आर लुकिङ फर इन्भेस्टर्स अनि टेक सपोर्ट भने, दे क्यान एक्चुली कन्ट्याक्ट यु.
यस, हामी आवर गोल इज फर 100 स्टार्टअप्स, अनि अहिले हामी 9th इन्क्युबेसन प्रोजेक्टमा काम गरिरहेछौँ, अनि यो वर्ष कोभिडको सिचुएसन ठिकठाक रह्यो भने हामी अर्को 2 एक्जिट गर्दैछौँ. सो 100 स्टार्टअप नपुग्दासम्म चाहिँ दे क्यान कम टु अस.
ओके, 100 नै चाहिँ किन, वाइ द्याट नम्बर?
एउटा सिम्बोल हो, सम्झिनुको लागि सजिलो हुन्छ, प्लस अब 100 धेरै सकिन्छ कि सकिँदैन, इनर्जी लेभल हुन्छ, बुढो हुँदै गइन्छ होइन, धेरै वर्ष त छैन, 4 वर्षमा 100 एक्जिट गर्ने प्लान हो, तर सम्झिन सजिलो. अब बिचमा 89-82 भनेर राख्नु अलि मिलेन. अर्को कुरा चाहिँ किनभने एउटा यो एन्टरप्रेनल कल्चर चाहिँ नेपाललाई चाहिएको छ कि अहिले. अब तपाईँले कतिको नोटिस गर्नुभएको छ, यो 3-4 वर्षमा नेपालमा यति धेरै एन्टरप्रेनर्सहरू जन्मिनु भएको छ, इफोर्ट लाउनु भएको छ, कतिले सक्नु भएको छैन, कतिले सक्नु भएको छ, कतिले लर्न गर्नुभएको छ, अनि यो कुरा नेभर ह्यापन इन नेपालको हिस्ट्री, कहिले पनि भएन नेपालमा यस्तो, होइन कि विदेशै जाने, अब इन्डिया जाने ट्रेन्ड थियो, अब बिस्तारै कम भइरहेछ, अब गल्फमा जाने ट्रेन्ड छ, यसलाई नि कम गर्नुपर्छ जसरी भयो पनि, अनि नेपालमै उद्यम गर्ने वा नेपालमै त्यो भन्ने कल्चर त यो 3-4 वर्षमा जति सुरु भयो यति नै हो यो, तर एकदम राम्रो भइरहेछ. अनि यही कल्चरलाई ब्याक सपोर्ट दिनको लागि चाहिँ हामी के गर्न खोजिरहेछौँ भने, एउटा प्रडक्ट इन्क्युबेट गर्दै गर्दा त्यो प्रडक्टलाई डेभलपमेन्ट फेजदेखि नै हामी चाहिँ यहाँ म्यानेजमेन्ट ट्रेनिजहरूलाई इन्भल्भ गराउँछौँ, अनि भोलि गएर यो प्रडक्ट मच्योर भएर मार्केटमा जाँदा त्यही म्यानेजमेन्ट ट्रेनी भोलि एन्टरप्रेनर भएर यो प्रडक्ट चलाउन सक्ने भएर मार्केटमा जान्छ. सो वे नट जस्ट ग्रोइङ कम्पनीज, वी आर ग्रोइङ भनौँ न युथ लिडर्स, दोज क्यान रन द कम्पनीज. अनि त्यही त, अनि यो यसरी एज अ यो अहिले सुरु भएको एन्टरप्रेनर यो जुन प्र्याक्टिसेस छ नेपालमा, यो बढ्दै गएर भोलिको दिनमा यसले नै नेपालको डेभलपमेन्टको मेजर रोल प्ले गर्छ जस्तो हामीलाई लाग्छ. त्यही भएर हामी यो गरिरहेछौँ.
ओके, युथ लिडर्सहरू पनि क्रिएट गरिरहनु भएको छ भन्नुभयो, अनि अन्टरप्रेनर्सहरू चाहिँ वाट्स द डिफरेन्स बिट्विन बिइङ एन अन्टरप्रेनर र बिजनेस पर्सन अथवा बिजनेस म्यान अर वुमन? डु यु नो इफ देयर इज अ डिफरेन्स?
आई डोन्ट नो द डिफरेन्स. आई डोन्ट नो डिफरेन्स भन्दा पनि आई डोन्ट नो वाट अ बिजनेस पर्सन डज. अब हामी यहाँ सेलाएपमा स्मार्ट पालिकामा चाहिँ वी आर नट भेरी मनी ओरिएन्टेड, होइन, अब कम्पनी चलाउनलाई, सस्टेन गर्नलाई, टु पे सेलरिज एन्ड रेन्ट एन्ड अल, वी निड मनी अफकोर्स. तर हाम्रो मनी अर फाइनेन्सियल गोल्सहरू चाहिँ कहिले पनि फर्स्ट गोल भएन. बिजनेसम्यान मात्रै भन्दा अब बिजनेसम्यानको अलिकति फ्यान्सी टर्म पनि हुनसक्छ, तर बाई अन्टरप्रेनर अन्टरप्रेनरसिप हामीले बुझेको चाहिँ अलिकति सोसल इम्प्याक्ट पर्ने खालको काम गर्ने, सोसली रेस्पोन्सिबल भएर काम गर्ने. तपाईँ ट्रेडिङ मात्रै होइन, ट्रेडिङ गर्नलाई त भनौँ न बिरगन्जमा गएर एउटा ट्रेडिङ सप खोजेर खोलेर अटो पार्ट्स गऱ्यौँ भने हामी त्यहाँबाट करोडौँको बिजनेस गर्न सक्छौँ होला, होइन, त्यसमा सजिलो पनि त्यति योभन्दा अलिक सजिलो पनि होला. तर त्यसलाई आई थिङ्क टिपिकल बिजनेसम्यान भन्छ, एन्टरप्रेनरलाई चाहिँ अलिकति रेस्पोन्सिबल बिजनेसम्यान भन्छ कि आई डोन्ट नो.
ओके, रेस्पोन्सिबल बिजनेस म्यान अथवा वुमन पनि भनि हुनु पर्यो मैले त्यो कम्प्लिटली अन्डरस्ट्यान्ड गरि नै रहेको छु. अनि मनोजीले अघि यो पनि मेन्सन गर्नुभयो कि अहिलेको पास्ट 3-4 वर्ष 5 वर्ष 6 वर्षमा चाहिँ अन्टरप्रेनरसिप चाहिँ नेपालमा फ्लरिस भइरहेछ, सबैजना केही न केही उद्यमी स्टार्ट गर्न खोजिरहेछन्, अनि यो चाहिँ पोजिटिभ कुरा हो भन्नुभयो. के कारणले यसलाई चाहिँ पोजिटिभ रूपमा हेरिरहनु भएको छ?
अब म अलिक सानैदेखि भनौँ न, हुन त बुढो हुने बेला भयो, तर अलिक सानै हुँदादेखि चाहिँ आई युज टु बी अवेर अफ नेपालको पोलिटिक्स, नेपालको ओभरअल भनौँ न सबै कुरा अब्जर्भ गर्ने बानी पऱ्यो कि. अनि अब्जर्भ गर्दाखेरि चाहिँ धेरै कुरा नभएको. अब वेन आई स्टार्टेड डुइङ बिजनेस, हामी एपेक्स कलेजमा ब्याचलर्सको थर्ड सेमेस्टरमा थियौँ, त्यो धेरै वर्ष पहिलाको कुरा हो. अब त्यो वर्ष भन्नु हुँदैन, त्यसरी फेरि एज लिक हुन्छ भन्सर. तर त्यति बेला मलाई याद छ मेरो भाइस प्रिन्सिपलले ओरिएन्टेसनमा, आइएम सरी टु मेन्सन दिस, ओरिएन्टेसनमा वाट इज इट वाज ब्याचलर पढ्ने भरि पढ्दासम्म तिमीहरू आफ्नो काम गर्छु बिजनेस गर्छु ह्यान त्यान भनेर चाहिँ नलाग्नु भन्नुभएको थियो. अनि मेरो उहाँसँग ओरिएन्टेसनमै आर्गुमेन्ट भएको थियो, वाइ? बिकज हामीसँग साथीहरू कलेजमा हुन्छ, नयाँ एक्सपेरिमेन्ट्सहरू कलेजमा हुन्छ, कलेजमा हुँदा त्यो लेभलको रेस्पोन्सिबिलिटीले हामीलाई थिच्दैन. अहिले त हो नि प्र्याक्टिस गर्ने, कलेज छोडिसके पछाडि कहाँ गएर कसरी प्र्याक्टिस गर्ने, सबैजना आफ्नो आफ्नो बाटोमा हुन्छ भन्ने लाग्थ्यो कि. अनि भुवन सर, क्वेसन के थियो?
अहिले एन्टरप्रेनरसिप फ्लरिस भइरहेको छ, त्यसलाई चाहिँ
राम्रो भन्नुभयो, होइन? त्यति बेला छ नि त्यस्तो खालको इन्भाइरोमेन्ट थियो, प्लस नो वान खासै कसैले यस्तो सुरु गर्दैन थियो. यङ मान्छेले बिजनेस सुरु गर्ने भन्ने चाहिँ लगभग हामीले देखाएको थिएनौँ त्यति बेला. तर म लगायत हामी चारजना साथीहरूले, अलिक जिग्री साथीहरूले चाहिँ वी प्लान टु स्टार्ट सानो एउटा केही एउटा रुम खोजौँ न त, एउटा रुम खोजौँ, पैसा पकेट भइहाल्छ, कलेज पढ्दा पैसा कमी नहुने, होइन, बाबाको पैसा हुन्छ नि त, पैसा पकेट भइहाल्छ, रुमको रेन्ट तिरौँला, मर्निङ कलेज छ, दिउँसोमा साथीभाइ भेट हुने, आइडियाजहरू डिस्कस गर्ने, हल्ला गर्ने ठाउँ बनाऊ भन्ने कुरा, यसरी चाहिँ वी स्टार्टेड यो सबै कुरा. पछि अब हल्ला गर्ने ठाउँ मात्रै किन, अफिसै बनाऊ न त भन्ने खालको सजेसन साथीहरूले पनि दिन थाल्यो, अनि हामीले त्यसरी चाहिँ सुरु गरेका थियौँ. अनि तर धेरै गाह्रो थियो. तर कस्तो भयो भने हाम्रै सेक्सन, हाम्रै ब्याचबाट, म बिसिएस पढ्थेँ, हाम्रो ब्याचबाट 6 स्टार्टअप्सहरू लगत्थ्यो, हामीले सुरु गरेको फ्यु मन्थ ब्याक, 1 वर्ष जतिपछि चाहिँ 6 चाहिँ हाम्रै ब्याचबाट त्यो स्टार्टअप्सहरू जन्मियो कि. अनि आज हेर्छु त्यो ब्याचबाट लगभग एभ्री वान इज एन अन्टरप्रेनर, सबैजना केही न केही गरिरहेछ. अनि अनि त्योभन्दा पहिला मैले त्यस्तो कहिले पनि देखाएको थिइनँ. अब अहिले हेर्दाखेरि चाहिँ त्यसको पनि फ्यु इयर्स ब्याक, 5-7 वर्ष पछाडि अहिले यो जुन ट्रेन्ड भइरहेछ, अनि मलाई एकदम राम्रो लागिरहेछ, किनकि बाई बाई प्र्याक्टिस नै केही न केही हुने हो. हामीले कहिले पनि यो उद्यम गर्न सिकेनौँ क्या, अहिले उद्यम गर्न सिक्दैछौँ हामी, सिकेपछि केही न केही त भइहाल्छ. सम पोजिटिभ
कहिले पनि उद्यम गर्न सिकेनौँ भनेको मनोजी, हामी मध्ये कतिजना चाहिँ हाम्रो दिमागमा एउटा मेन्टल ब्लक हुन्छ कि, जस्तो भनौँ म त बिजनेसमा हात हाल्न सक्दिनँ, मेरो क्यारेक्टरै त्यस्तो छैन, मेरो एटिच्युड त्यस्तो छैन, म बिजनेस गरेर सक्सेसफुल हुन सक्दिनँ भन्ने पनि होला. कतिजनाको चाहिँ बाउ आमाले पनि सोचिरहेको हुन्छ नि त, मेरो छोराले बिजनेस गरेर खान सक्दैन भन्ने किसिमको सोचाइ हुन्छ. सो कस्तो किसिमको मान्छे, कस्तो किसिमको एटिच्युड पर्सनालिटी भएको मान्छेले चाहिँ बिजनेस गर्नुपर्छ जस्तो लाग्छ तपाईँलाई?
अब अलिकति रोल प्ले गर्छु, जब्सहरू क्रिएट गरिदिन्छु, म पनि के कन्ट्रिब्युट गर्छु भन्ने खालको थट छ भने चाहिँ, अब फ्यामिली ब्याकग्राउन्ड जे भए पनि, अब बाई बर्थ ब्लडमा आएको जे भए पनि, दे क्यान स्टार्ट जस्तो लाग्छ मलाई. म पनि आइएम नट फ्रम अ त्यो बिजनेस फ्यामिली ब्याकग्राउन्ड, अनि सुरु सुरुमा कति गल्ती पनि गरियो होला, तर लर्निङ बाई डुइङ पनि भयो. तर आई वाज ड्रिभन बाई त्यो एउटा त्यो मोटो भनौँ न, केही न केही गर्नुपर्छ, नेपालमै गर्नुपर्छ भनेर. म सानो हुँदादेखि मलाई बाबाले पनि इन्डियामा पढ्न धेरै इफोर्ट्स लाउनु भयो, मैले मान्दै मानिनँ. सानो हुँदादेखि मानिनँ, ठुलो भइसकेपछि पनि मानिनँ. गाडी किनिदिन्छु, यो किनिदिन्छु भन्दा पनि मैले मानिनँ. अनि अब हर्डल्स पनि भयो, स्ट्रगल पनि राम्रै भयो, तर इभेन्चुअली आइएम सेटिस्फाइड विथ वाट एभर आइएम डुइङ यहाँ नेपालमा. सो सबैले गर्दा हुन्छ, सजिलो लाइफ जिउँछु, धेरै लफडा गर्दिनँ भन्ने हो भने चाहिँ कुरो कुरो चलिरहेको बिजनेस अरू फ्यामिली बिजनेस छ भन्ने गर्नुभयो हुन्छ, अर जब्सहरू गर्नुभयो हुन्छ, तर अलिकति इफोर्ट लाउँछु नि त म पनि, कन्ट्रिब्युट गर्छु भन्ने छ भने चाहिँ सुरु गर्नुभयो हुन्छ.
ओके, अलिकति एफर्ट लगाउँछु भन्ने छ भने चाहिँ सुरु गर्नुभयो हुन्छ. अनि मनोजीले भन्नु पनि भयो कि हर्डल्सहरू थियो, यु ओभरकेम दोज हर्डल्स, अहिले चाहिँ युआर भेरी ह्याप्पी विथ वेयर यु आर. यो हर्डल्सहरू चाहिँ तपाईँले पार गर्नलाई के चाहिँ खुबी थियो मनोजीमा, जुनले चाहिँ तपाईँलाई हेल्प गर्यो? दुई चारवटा खुबी यसो सम्झिनु पर्यो भने, ममा यो खुबी थियो त्यही भएर चाहिँ इट बिकेम इजियर भन्नु पर्यो नि.
ममा मात्रै भएर पनि हुँदैन भन्छ, म र मेरो अराउन्डमा हुनुपर्छ. सबैभन्दा पहिला त्यो एपेक्समा हुँदाखेरि, हामीले सुरु गर्दाखेरि चाहिँ मसँग साथीहरू थियो भनौँ न, अहिले हामीसँगै काम गरिरहेको छैनौँ, तर त्यति बेला त्यो साथीहरू थियो जसले हामीलाई त्यो भनौँ न सबैजना मिलाएर एउटा सिनर्जी इनर्जी भनौँ न त्यो फिल हुन्थ्यो. फर्स्ट चाहिँ त्यही नै थियो. सेकेन्ड पछि काम गर्दै जाँदाखेरि चाहिँ हार्डवर्क एउटा हुन्छ, अलिकति स्मार्ट वर्क भनौँ, अनि कन्सिस्टेन्सी नेपालको केसमा, जस्तो आज एउटा कुरा गर्ने, जोस आउँछ गर्ने, भोलि पर्सि बिस्तारै जोस मर्दै जान्छ छोड्ने भन्दा पनि कन्सिस्टेन्सी अनि काममा डेडिकेसन इनिसियल डेजमा, इनिसियल फ्यु इयर्समा भन्छु म त, त्यो एकदमै धेरै चाहिने कुरा हो.
ओके, कन्सिस्टेन्सीमा चाहिँ एकदमै फोकस गर्नुभयो होइन, कुनै काम ट्राई गर्यो बिचमा छोड्ने चाहिँ गर्नु भएन, कन्सिस्टेन्सी एकदमै इम्पोर्टेन्ट छ.
छोड्दा पनि हुन्छ रिजल्ट आउँदैन भने, तर यु सुड ओन्ली लिभ वन्स यु हेभ प्लेड अल यर रोल्स भनौँ न, रिसोर्स नगर्ने अनि के गर्नुपर्छ लर्निङ पनि नगर्ने अनि बिचमा छोड्ने गरेर त त्यो पार्सल काम भयो. तपाईँ जे गरिराख्नु भएको छ पहिला त्यसमा तपाईँले गर्न सक्ने पुरा गर्नुहोस् होइन, रिसोर्स लर्निङदेखि लिएर मेन्टोर खोज्ने हो कि के हो सबै गर्नुहोस्. अब त्यसपछि नै भएन भने चाहिँ यु क्यान लिभ, बिचमै छोडेर पछि अर्को काम स्टार्ट गर्नलाई आफ्नै कन्फिडेन्स लो गर्ने काम हुन्छ कि, फेरि मैले अहिले केही गर्दैछु सकिनँ बिचमा छोडेँ, भोलि अर्को सुरु गर्दाखेरि म मेरो कन्फिडेन्स यो पहिलाको मेरो एक्सपिरियन्सले गर्दा कम भइसक्यो हुनसक्छ. सो आफ्नै लागि पनि इफोर्ट लाउनुपर्छ.
ओके, आफ्नै लागि पनि एफर्ट लगाउनुपर्छ भनेपछि 100% नदिइकन चाहिँ डोन्ट गिभ अप होइन, रिजल्टै आएन भने त अभियसली त्यसमा टाइम वेस्ट गर्नु भएन. तर ओके, सो कोही यङ गर्ल बोय चाहिँ इफ दे वन्ट टु बी अ बिजनेस पर्सन होइन, बिजनेसमा अथवा इन्टरप्रेनर हुन खोज्छन् भने, यो इन्भेस्ट गर्नुभन्दा अगाडि चाहिँ दुई चारवटा कुरामा चाहिँ ध्यान दिनु भनेर तपाईँले सल्लाह दिनु पऱ्यो भने, त्यो ध्यान दिनुपर्ने कुराहरू के हुन्छन् होला?
देट इज अ बिग लिस्ट. तर पहिला अब काम यत्तिकै जोसमा सुरु गर्नुभन्दा, मेरो त एउटा फन्डा छ, म के भन्छु भने एकदम राम्रो एउटा आइडिया आयो अफिसमा भने पनि, हामी आइडियाले नै लाइफ दिने काम गर्छौँ, तर हामी त्यो आइडियाले बफरमा राखिदिन्छौँ फ्यु मन्थ्स, लेट्स सी फ्यु मन्थ्स ब्याक त्यो मच्योर हुन्छ कि फेड आउट भएर जान्छ कि होइन. सो अब नयाँ कोही स्टार्ट गर्नेहरूलाई पनि पहिला आइडिया छ भने पहिला त्यसलाई एकछिन बफरमा राख्नुहोस्, एकदमै एक्साइटेड भएर फास्ट ट्र्याकमा सुरु नगर्नुहोस्, रिसोर्स राम्रो गर्नुहोस्, बाहिरको प्र्याक्टिसेसहरू हेर्नुहोस् होइन, अनि त्यसलाई नेपालमा एड्याप्ट गर्न सकिन्छ कि सकिँदैन, त्यति धेरै रिसोर्सको लागि डेटा अरू त्यो कन्टेक्स्ट एभाइलेबल छैन नेपालमा, तर पनि आफ्नो तरिकाले वी क्यान डु. अनि अर्को कुरा अब हामीले अलिकति गल्ती गर्ने चाहिँ कहाँ हो भने हामी अब भर्खर भर्खर नेपालमा हामी बिजनेस सिक्दै भएर हो कि यङ्स्टरहरूले त्यो भोलि गएर रेभेन्यू कस्तो हुन्छ भनौँ न अनि अब एक्स्ट्रा रेभेन्यू मोडल्सहरू कस्तो हुन्छ अनि वर्स्ट केस सिनारियो कस्तो प्लानले काम गर्नुपर्छ भन्ने चाहिँ हामी प्री प्लान गर्दैनौँ कि मुभ अन विथ द फ्लो हुन्छ अनि टाइम टाइममा गएर हामीलाई प्लान नै नभएको कन्डिसनमा पुग्न सक्छ। पहिला तपाईँ एउटा प्लान बनाउनुहुन्छ र अनि काम गर्नुहुन्छ अनि बिचमा अड्किँदा प्लानले तपाईँलाई गाइड गर्छ तर पहिला प्लानै नबनाइ अगाडि बढ्नुहुन्छ भने चाहिँ तपाईँ आत्तेको बेला तपाईँ विचलित भएको बेलामा चाहिँ यु डोन्ट ह्याभ एनी वान टु गाइड यु। सो त्यस्तो कुराहरूमा चाहिँ ध्यान दिनु होला।
ओके, विचलित भएको होला। यु डोन्ट ह्याभ एनी वान टु गाइड यु इफ यु डोन्ट ह्याभ अ प्लान, भनेपछि समस्या परे बेलामा इफ यु ह्याभ अ प्लान, त्यो प्लानले नै तपाईँको गाइडको रूपमा काम गर्छ अनि टेल्स यु वेयर टु गो।
या
नाइस,
प्लान पनि
एकदमै
हार्डकोर हुनु परेन तर कस्तो बेला के गर्ने कुन कुन स्टेपमा के गर्ने भन्ने ओभरभ्यू चाहिँ तपाईँलाई हुनुपर्छ ताकि कहिलेकाहीँ त तपाईँ एकदम टेन्सनमा हुनुहुन्छ भने माइन्ड काम गर्दैन तर यदि तपाईँले प्री भनौँ न पहिले बनाएको केही छ त्यसलाई हेऱ्यो भने तपाईँको माइन्ड फेरि काम गर्न सक्छ नि त ए यहाँनिर मैले यस्तो गर्नुपर्ने रहेछ भनेर। अनि अर्को कुरा अब मेन्टर एउटा खोज्नुहोस् होइन अब हाम्रो केसमा त के थियो भने धेरै वर्षको इफोर्ट पछि चाहिँ वी वर क्यापेबल टु डु समथिङ तर अहिले टाइम धेरै फरक भइसकेको छ। अहिले अब हाम्रो मम्मी बाबाहरू पनि फेसबुक चलाउनुहुन्छ पठाओ पठाओ भन्नुहुन्छ ई सेवा चलाउनुहुन्छ होइन सो टाइम धेरै फेरिसकेको छ। यति बेला आउँदाखेरि चाहिँ अब एउटा राम्रो मेन्टर कोही हुन्छ नि भयो भने चाहिँ मेन्टरलाई राखेर चाहिँ काम गर्न सुरु गर्नुहोस्। अप्ठ्यारो पार्टमा गुरु भनौँ न मेन्टर भइहाल्यो भने धेरै नै सजिलो हुन्छ। 5 वर्षको इफोर्ट तपाईँले 1 वर्षमा लाउन सक्नुहुन्छ एन्ड सो अन।
ओके, मेन्टरसिपको कुरा गर्नुभयो। सो युथहरूले चाहिँ यदि इफ दे आर लुकिङ फर अ मेन्टर, तपाईँको विचारमा वेयर क्यान दे गो?
दे क्यान कम टु कोच मी होला। अनि
मैले आई वाज काइन्ड अफ होपिङ कि
अब एउटा अप्सन चाहिँ अब दे क्यान कम टु सेलएप बिकज हामी गर्छौँ नै त्यही होइन अब यङ एन्टरप्रेनर्सहरूलाई वी ट्राइङ टु बेस्ट सपोर्ट। कतिपय केसेसमा उहाँहरूसँग रिसोर्स छैन पैसा छैन केही छैन भने पनि मेन्टोरिङ प्लस त्यस्तो रिसोर्सेसहरू फ्री एभाइलेबल गराएर पनि वी ट्राइङ टु बेस्ट प्रमोट। यो पार्ट अफ आवर सिएसआर हो तर हामी नर्मल बिजनेसमा र सिएसआरमा त्यति नै इफोर्ट चाहिँ इन्भेस्ट गरिरहेछौँ किनकि वी आर नट फाइनेन्सियली मोटिभेटेड। हाम्रो फर्स्ट गोल नै इम्प्याक्ट हो। अनि त्यो बाहेक अरू चाहिँ अब मेन्टरहरू मार्केटमा थुप्रै हुनुहुन्छ फ्यान्सी मेन्टर्सहरू पनि हुनुहुन्छ। यस्तो मेन्टर नखोज्नु कि जो भनौँ न बोलेर मात्र मेन्टोरिङ गर्नुहुन्छ उहाँको ब्याकग्राउन्ड हुनु पऱ्यो उहाँ पनि केही थ्रु आएको हुनु पऱ्यो केही गरे हुनु पऱ्यो होइन लडेर उठाए मान्छे हुनु पऱ्यो त्यस्तो कुराहरू।
ओके, नाइस। सो सेल एपले पनि दे क्यान प्रोभाइड मेन्टरसिप, कोच मीमा पनि अप्रोच गर्दा केही पनि फरक परेन, अनि फाइनेन्स चाहिँ इज नट देयर प्रायोरिटी, इम्प्याक्ट नै फर्स्ट प्रायोरिटी हो भन्नुभयो। अनि वेन लुकिङ फर मेन्टरसिप कुनै क्राइटेरिया हुनु पऱ्यो, खालि फ्यान्सी मेन्टरसिप खोजेर मात्र पनि भएन। सो मैले कोही मेन्टर खोज्दैछु भने मेरो क्राइटेरिया चाहिँ तपाईँको विचारमा मात्र के हुनुपर्छ होला, कसरी चाहिँ मेन्टर छानिन्छ?
जस्तो वी आर अ कम्पनी जहाँनिर चाहिँ अब अहिले रिसेन्टली तपाईँले न्युजमा सुन्नुभयो होला गुगलले चाहिँ अब सिभी नहेर्ने रे अर त्यो तपाईँको एकाडेमिक डिग्री नहेरी हायर गर्ने रे उबरले गर्ने रे होइन इलन मस्कले गर्ने रे भन्छ तर हामी लगभग 10-12 वर्षदेखि हामी त्यही नै गरिरहेछौँ। यहाँ वी डोन्ट लुक आफ्टर यो एकाडेमिक्सहरू अनि इन्टरभ्यूमा आउँदाखेरि चाहिँ अब हामी पर्सनालिटी हेर्छौँ होइन कतिको भ्यालु ओरिएन्टेड मान्छे हो त्यो हेर्छौँ कतिको प्यासनेट छ त्यस्तो कुराहरू हेर्छौँ। सो कोही आइडिया लिएर आउँछ भने पनि हामी एक्सपिरियन्स बेस्ड जजमेन्ट गर्छौँ अनि सकेसम्म चाहिँ वी डोन्ट ट्राई टु नट सपोर्ट भनौँ न सकेसम्म चाहिँ सपोर्ट गर्न खोज्छु तर अब कोही अब इ कमर्स बनाउँछु भन्दै आयो भने त्यस्तो त्यस्तो माइनर माइनर कुरामा चाहिँ टाइम वेस्ट गर्नु हुँदैन भन्ने सजेसन पनि दिन्छौँ।
ओके, नाइस। मेरो नेक्स्ट क्वेसन नै तपाईँको हायरिङ क्राइटेरिया नै थियो जुन चाहिँ तपाईँले स्वाट कभर गरिदिइहाल्नुभयो। सो एजुकेसन चाहिँ अथवा सर्टिफिकेट चाहिँ इज नट भेरी इम्पोर्टेन्ट भन्नुभयो, एक्सपिरियन्स बेस्ड हायरिङ गर्नुहुन्छ भन्नुभयो। सो तपाईँको अगाडि चाहिँ कोही चाहिँ जबको लागि अप्लाई गरिरहेछ भने सो 1, 2, 3, 4 गरेर तपाईँले बुलेट पोइन्ट्समा भन्नु पऱ्यो नि, वाट डु यु लुक फर? एउटा चाहिँ पर्सनालिटी भन्नुभयो, एक्सपिरियन्स भन्नुभयो, अनि वाट एल्स?
उसको डेडिकेसन हेर्छौँ हामी होइन कतिको त्यो जिल भएको मान्छे छ म केही गर्छु भन्ने खालको जिल कतिको छ अनि भ्यालुज हेर्छौँ भ्यालुज पनि हेर्नुपर्छ। एउटा कम्पनीमा कस्तो हुन्छ भने हाम्रो अहिले 41 जना हुनुहुन्छ त्यस्तो ठाउँमा क्यान क्यान हियर सी बेस्ट फिट आएर त्यो त्यसलाई अझै सिनर्जाइज गर्ने अझै इनर्जी थप्ने काम हुन्छ कि आएर त्यसलाई भनौँ न बिथोल्ने काम हुन्छ त्यस्तो खालको कुराहरू हामी अब्जर्भ गर्छौँ अनि हरेक हाम्रो हामीले हायर गरेको हरेक क्यान्डिडेट चाहिँ कस्तो हुन्छ भने एक महिना हामी बफरमा राखिदिन्छौँ सबैलाई हामी बफर भन्छौँ त्यति बेला चाहिँ उसको उसलाई डाइरेक्टली प्रडक्सनमा भन्दा पनि अरू एक्टिभिटिजहरूमा धेरै इन्भल्भ गराउँछौँ अनि अब्जर्भ गर्छौँ अनि त्यस पछाडि मात्रै प्रडक्सनमा हाल्छौँ त्यसरी गर्छौँ
ओके एक महिना चाहिँ बफरमा हाल्नुहुन्छ भनेको जसरी अघि हामीले आइडियालाई चाहिँ बफरमा हालेका थियौँ इम्पल्सिभली डिसाइड गरी नहाल्नु भनेर सो हायरिङ प्रोसेसमा पनि युज द सेम बफर टेस्ट गरौँ पहिला
हामी कामै नदिकन पनि टेस्ट गर्छौँ इफ पऱ्यो भने कतिको पेसेन्स छ भनेर कहिलेकाहीँ अब अलिकति स्क्याटर्ड काम दिएर पनि गर्छौँ कतिको डाइनामिक छ भनेर यो हाम्रो आफ्नै टेक्निक छ एन्ड वी डोन्ट ह्याभ अ रिटन डकुमेन्ट यसको लागि
ओके अनि जुन चाहिँ अघि तपाईँले भन्नु पनि भयो सर्टिफिकेट एजुकेसन सर्टिफिकेट चाहिँ हेर्नुहुन्न भनेर एक्सपिरियन्स मात्र हेर्नुहुन्छ भनेर सो अहिले चाहिँ तपाईँको विचारमा हाम्रो देशको जस्तोको एजुकेसन चाहिँ इट्स बिकमिङ अप्सोलिट भन्न खोजिरहनु भएको छ कि कोही भनौँ न हामीले ब्याचलर्स डिग्री गर्ने मास्टर्स डिग्री गर्ने भनेर चाहिँ इट्स बिकमिङ अप्सोलिट तपाईँको विचारमा कि वाट आर यु सेइङ
एक्ज्याक्टली भन्छ यो अहिले भन्दा नि म आफै स्कुल पढ्दा पनि फिल गरेको कुरा हो अनि यहाँसम्म आइपुग्दा त आइएम टोटली अगेन्स्ट यो सिस्टम किनकि शिक्षा भनेको पहिला आइएम टोटली अगेन्स्ट भनेको आइएम 100% अगेन्स्ट दिस सिस्टम किनकि तपाईँ जन्मिसके पछाडि फर्स्ट अफ अल एज अ ह्युमन को हो मान्छे के हो म जन्मेँ म को हो कसो हो म किन आएको भनेर त्यस्तो धेरै फिलोसफिकल हुन खोजेको होइन तर बट देन इनिसियल फ्यु इयर्स मान्छेलाई जन्मिसके पछाडि उसको आफ्नो बनाउन के भन्छ इन्टरनल स्किल्सहरू भने कि के भने अवेरनेस पार्टमा चाहिँ वर्कआउट गर्न दिएर अरू वर्कआउट गर्न सिकाएर त्यस पछाडि कुनै पनि फिल्डमा लाने हो भने ऊ एक्स्ट्रा अर्डिनरी भएर आउँछ इन्जिनियरिङ पढ्दा पढ्दै सुसाइड गर्न पुग्ने एमबिबिएस पढ्दा पढ्दै भनौँ न सुसाइड गर्न पुग्ने त्यो कन्डिसनमा पुग्दैन इफ त्यो हामी 2 वर्ष 2.5 वर्ष भएपछि स्कुल पठाउन सुरु गरिरहेछौँ आजकल विच इज भेरी रङ अनि त्यसरी चाहिँ हामी चाहिँ अब भनौँ न एउटा एसेम्ब्ली लाइन प्रडक्सनको एउटा रिसोर्स बनाइरहेछौँ हामी एउटा ह्युमन एउटा युथ लिडर अर वाट एभर भन्दा पनि हामी चाहिँ जुन त्यो यो इम्पोर्टेड सिस्टम हो युकेको खास गरी ब्रिटिसले त्यति बेला कोलोनाइज गर्दाखेरि दे स्प्रिडेड देयर वे अफ टिचिङ एन्ड लर्निङ उनीहरू चाहिँ अब इन्डस्ट्रियलाइजेसनमा थियो धेरै इन्डस्ट्रीको लागि उनीहरूलाई रिसोर्स चाहिने अनि पब्लिकलाई मान्छेलाई कसरी चाहिँ रिसोर्सको रूपमा प्रडक्सन बढाउनलाई युज गर्ने भन्ने सेन्समा एउटा टिचिङ लर्निङ सिस्टम बन्यो त्यो सिस्टम 100% इट्स 100% सेम कि चेन्ज पनि भएको छैन नट इभन इन नेपाल बाहिर पनि त्यस्तै कन्डिसन छ सो यसको त म 100% अगेन्स्टमा छु मान्छे जन्मिसके पछाडि उसलाई भनौँ न स्कुल जाने यो कुरा मैले रिसेन्टली पनि डिस्कस गरेको थिएँ स्कुल जाने भनेको हप्तामा 2 दिन 3 दिन हुनुपर्छ किनभने स्कुलमा अरू वे अफ टिचिङ लर्निङ थपिनुपर्छ भनौँ न तपाईँको फिजिकल डेभलपमेन्टदेखि लिएर मेन्टल डेभलपमेन्टदेखि लिएर साइन्स प्र्याक्टिकल कुराहरूदेखि लिएर सोसल हुन सिकाउनेदेखि लिएर कति धेरै कुराहरू गर्नुपर्ने हुन्छ त्यो केही पनि नगरिकन बच्चा जन्मिन्छ अनि बिचरा 6 दिनसम्म स्कुल जान्छ त्यो पनि बोरा जस्तो झोला बोकेर अनि एक दिन शनिबारको रेस्ट हुन्छ उसले त्यो दिन के गर्ने के सिक्ने संसारको कुरा सो आइएम 100% अगेन्स्ट यो सबै कुरा
ओके ब्युटिफुल स्याटरडे एक दिन बिदा हुन्छ त्यसमा चाहिँ के सिक्ने कति गर्ने भन्ने कुरा आयो त्यसमा पनि अब होमवर्कै लोड यति धेरै हुन्छ कि दे डोन्ट एक्चुली गेट टु रिल्याक्स होइन सो कम्प्लिटली अग्री विथ यु इफ सम वान हेज एन असम आइडिया होइन अनि इफ दे आर लुकिङ फर इन्भेस्टर्स वाट आर सम अफ द थिङ्स दे सुड डु एन्ड वाट आर सम अफ द थिङ्स दे सुडन्ट डु
द फर्स्ट थिङ दे सुड डु इज कम टु अस अनि किनकि कस्तो हुन्छ भने आइडिया त सुरुमा एक्साइटिङ नै हुन्छ कि एक एउटा आइडिया आउने बित्तिकै वी गेट एक्साइटेड 2-3 दिनपछि हेर्ने नै हाम्रो एक्साइटमेन्ट कम भएको हुन्छ सो अब त्यसमा बिजनेस सेन्स छ कि छैन होइन स्केलेबिलिटी छ कि छैन अनि त्यो आइडिया युनिक हो कि होइन होइन वा त्यस्तो खालको अरू आइडियाजहरू केही छ कि छैन भन्ने कुराको रिसर्च इज द फर्स्ट थिङ सेकेन्ड थिङ ए पोस्ट रिसर्च इफ यो गर्न सकिन्छ भन्ने उहाँहरूलाई लाग्छ भने दे क्यान कम टु अस अर सम अदर इन्क्युबेटर्स अर दे क्यान स्टार्ट अन देयर अन अनि त्यस पछाडि अघि मैले भनिहालेँ अलिक प्रपर प्लान गरेर अलिकति स्लो स्टार्ट गर्नुपर्छ अनि टिम इज भेरी इम्पोर्टेन्ट अनि तपाईँ एक्लै केही गर्छु भनेर हिँडेर कस्तो हुन्छ भने हार्ड टाइम्ससम्म ब्याकअप गर्ने अनि इभन जोयफुल टाइम्समा एक्साइटेड हुने टिम पनि चाहिन्छ टिममा सुरु गर्नु राम्रो हुन्छ जे कुरा पनि एन्ड अ मेन्टर इन्भेस्टरको केसमा चाहिँ पैसा छ हाल्ने भनेर जता पायो त्यतै हाल्नु भन्दा पनि हामीले पनि कति इन्भेस्टर्सहरूसँग भेट्छौँ अनि आइटीको मान्छे थियो यस्तो यस्तो गर्छु भन्यो मान्छे हरायो भन्ने खालको कुराहरू कति सुनिन्छ कि कति यो हामीले एकदमै धेरै सुन्ने कुरा हो। एउटा त अब आइटी इन्डस्ट्रीलाई बदनाम गरिराख्नु भएको छ यस्तो गर्नेहरू किनकि अब हचुवामा काम गर्ने चलन छ अनि इन्भेस्टरहरू पनि पैसा छ भन्नेमा जता पायो त्यतै लगानी गर्नु पनि हुँदैन अलिकति पेपर वर्क राम्रो गर्ने अनि त्यस पछाडि के भन्ने अब यो एउटा प्र्याक्टिस छ। अर्को कुरा चाहिँ अब इन्भेस्टरहरू चाहिँ अब एउटा कसैले गरिरहेको कम्पनीमा आएर इन्भेस्ट गर्ने त्यस पछाडि आफै हाबी हुने खोज्ने ट्रेन्डहरू पनि छ कतिपय केसेसमा, त्यस्तो पनि गर्नु हुँदैन। जसले सुरु गरेका हुन्छ जसले भनौँ न अथाह मेहनत गरेका हुन्छ त्यो आइडिया जसले निकाल्या हुन्छ उसलाई जति आइडिया इन्भेस्टरलाई भोलि आएर पैसा हाल्यो भन्नेमा हुने कुरा हुँदैन। त्यही भएर यो हरेक केसको लागि चाहिँ इन्डिभिजुअल एनालिसिस हुने हुन्छ जस्तो लाग्छ भन्छु।
ओके, हरेक केसको लागि इन्डिभिजुअल एनालिसिस हुन्छ भने चाहिँ डिफ्रेन्ट तरिकाले सोच्नु पऱ्यो हरेक केसलाई हेरेर होइन। मनोजी, तपाईँको यो जर्नीमा भनौँ इन्टरप्रेन्योर जर्नीमा चाहिँ वाट आर सम अफ द बिगेस्ट च्यालेन्जेस यु फेस्ड?
इनिसियल डेजमा चाहिँ इट वाज भेरी फन, कलेज पढ्दा पढ्दै अब त्यो जोस जागर रमाइलोमा है रमाइलो पनि धेरै नै गर्थ्यौँ हामी अनि अब त्यति बेला इट वाज भेरी फन अनि अब अलिअलि काम गर्दा गर्दै काम हामी राम्रै गर्थ्यौँ फेरि, तर काम गर्दा गर्दै तपाईँले ग्रोथ पाउनुभयो भने तपाईँ जमिन छोडेर उड्न थाल्नुहुन्छ त्यो त्यो एजमा त्यो हुन्छ कि अनि कुन दिन खसिन्छ त्यो थाहा हुँदैन, तर खसिसके पछाडि चाहिँ यु टेन टु रियलाइज ए यस्तो पो हुँदो रहेछ। सो बिगेस्ट च्यालेन्जेस चाहिँ अर्को कुरा चाहिँ अब जस्तो पोस्ट अर्थक्वेक हामीलाई भएको इस्यु थियो इन्भेस्टर इस्युजहरू, त्यही अघि मैले भर्खर भने इन्भेस्टर इस्युजहरू हुने त्यो पनि एउटा च्यालेन्ज हो। अर्को च्यालेन्ज भनेको चाहिँ अब नेपालको गभर्नेन्स, हाम्रो ब्युरोक्रेसी, हाम्रो लजहरू अनि भनौँ न हरेक सेक्टरमा हामीले ट्याकल गर्नुपर्ने। एज अ युथ हामी धेरै डाइनामिक सोच्छौँ, हामीसँग धेरै इनर्जी छ, तर एभ्री टाइम वी टेन टु फाइट विथ द सिस्टम, लेगेसी सिस्टम जुन हामीले डिजर्भ नै गर्दैनौँ। भनौँ न 500 वर्ष पुरानो, 200 वर्ष पुरानो सिस्टमसँग चाहिँ हामी फाइट गर्नुपर्छ। नेपालको केसमा सबभन्दा टिडियस कुरा त्यो हो होइन, करप्सन छ, सबैतिर करप्सन छ। तपाईँ कम्पनी रजिस्टर गर्न जाँदा, आई रिमेम्बर द डे म पहिलो कम्पनी रजिस्टर गर्न जाँदा मसँग 4,000 रुपियाँ घुस मागेको थियो होइन, अनि द्याट वाज द फर्स्ट टाइम आई वाज सरप्राइज, है पैसा माग्छ भनेर होइन, दिन चाहिँ हामीले दिनौँ, अलिकति दुःख गरेर भए पनि गऱ्यौँ फ्यु डेज लगाएर। अब अहिले बिकज अफ टेक्नोलोजी त्यो सबै कुरा हटाएको छ, कम्पनी घर बसेपछि रेजिस्टर गर्न मिल्छ। अनि मेजर इस्यु भनेको चाहिँ सिस्टम नै हो, अलिकति स्टेबल गभर्मेन्ट नभएर अहिले त अलिअलि स्टेबिलिटी हामी देखिरहेछौँ, स्टेबल गभर्मेन्ट नहुने अनि अब यङ एन्टरप्रेनर्सहरूको स्टार्टअप्सको बारेमा कसैले नसोचिदिने, हाम्रो लागि फेभरेबल पोलिसी पनि नबनाइदिने, तर यो लास्ट इयरमा आएर अहिले चाहिँ यसको बारेमा पनि कुरा हुन थालेको छ। अब एफएनसिसिआईदेखि लिएर गभर्मेन्ट पनि इन्भेस्ट सिड इन्भेस्ट गरिदिन्छु, यो प्लान लिएर आऊ, प्रपोजल लिएर आऊ भन्न थालेको छ, यो पनि गुड स्टार्ट भइरहेको छ नेपालमा।
ओके, यो पनि गुड स्टार्ट भइरहेछ, तर तपाईँको च्यालेन्जेसहरू चाहिँ मोस्टली सिस्टमेटिक नै भयो होइन, सिस्टम रिलेटेड च्यालेन्जेसहरूको। अनि तपाईँसँग चाहिँ कुन चाहिँ दुई चारवटा स्किल सेट थियो जुनले चाहिँ यो च्यालेन्जेसलाई ओभरकम गर्नलाई हेल्प गर्यो होला?
म अलिकति हट ब्लडेड, आई युज टु बी एन एक्टिभिस्ट, आइएम एन एक्टिभिस्ट भनौँ। हामी चाहिँ 2011 चाहिँ वी युज टु गो टु रोड, त्यो कन्स्टिट्युसन डेडलाइन आउने, कन्स्टिट्युसन नबनाउने, झैझगडा मात्रै गर्ने, एकदम फ्रस्ट्रेटिङ थियो। त्यस्तो बेलामा तिनवटा टाइपको मान्छे हुन्छ, एउटा रियाक्ट गर्छ, एउटा साइलेन्ट बस्छ, अर्को चाहिँ गफ गर्छ होइन। अब हामी चाहिँ त्यो रियाक्ट गर्नेमा पऱ्यौँ कि, अनि वी युज टु गो टु रोड, हामी त्यो बिआइसिसी संविधान सभा घेराउ गर्ने अनि अवेर गर्ने, एयरपोर्टमा कोही गइरहेछ उहाँ संविधान बनाउने डेडलाइन आइसक्यो, मान्छे घुमेको घुमेछ भनौँ न फ्लाइट चढेर, हामीले एयरपोर्टमा गएर फर्काएको पनि छौँ नेताहरूलाई, नाम नलिउँ। सो म त्यस्तो खालको मान्छे भएर मैले अब मलाई आई थिङ्क मेरो बिगेस्ट पावर नै त्यही थियो, प्लस त्यति बेला वी स्टार्टेड एक्टिभिजम अनि लाइक माइन्डेड थुप्रै साथीहरू जमा हुनुभयो कि। सो एउटा कुरा चाहिँ कसैले अब भनौँ न यो घुस देऊ यो देऊ भन्यो भने त्यो फाइट गर्ने इनर्जी मसँग थियो, अर्को चाहिँ के परिहाल्यो भने साथीभाइको सर्कल ठुलै थियो भनौँ न, चिनजानको सर्कल, यहाँ यस्तो भइरहेछ हाउ क्यान आई सल्भ भन्ने भनौँ न सजेसनहरू लिने कुराहरू।
ए, साथीभाइको सर्कलको ठुलै थियो भन्ने पनि भन्नुभयो, अनि अर्को चाहिँ तपाईँको एक्टिभिजममा इन्भल्भमेन्टले गर्दाखेरि पनि तपाईँको नेचर चाहिँ त्यो नेचरले पनि
रङ कुराको लागि नझुक्ने नेचर थियो, अहिले पनि छ।
ओके, नाइस। तपाईँले अघि जुन स्टाफ हायर गर्दाखेरि भ्याल्युजको कुरा गर्नुभयो, भ्याल्युज चाहिँ अभियसली तपाईँले हेरेर मात्र कसैलाई हायर गर्नुहुन्छ भनेर. सो वाट आर सम अफ यो टप मोस्ट भ्याल्युज पर्सनल र प्रोफेसनल लाइफको?
यो क्वेसन चाहिँ गाह्रो हो कि भन्छ मेरो अब आम हाइली प्यासनेट अनि मलाई चाहिँ यो लटर पटर काम गर्न चाहिँ मन पर्दैन. आइम इन टु क्वालिटी होइन, अब जे गरे पनि क्वालिटी हो मेरो केसमा. कहिलेकाहीँ हाम्रो अहिले अब यहीँ भएको स्टाफहरूको पनि छ क्या त्यो रेकर्ड कस्तो भने, इफ देयर इज अ ग्राफिक डिजाइनर उसको डिजाइन 3 महिनासम्म एप्रुभै नगरिदिने मैले. यस्तो केसेसहरू पनि छ. सो आइ एम क्वालिटी ओरिएन्टेड पर्सन. डेलिभर गर्ने कि काम नगर्ने गरेपछि राम्रो गर्ने भन्ने एउटा. अर्को त के भन्नु खोइ, आई हेभ इनर्जी, मेरो इनर्जी डेड हुँदैन.
ओके, सो एनर्जी र क्वालिटी कामको कुरा गर्नुभयो है. सो क्वालिटीमा चाहिँ यु नेभर कम्प्रोमाइज, बरु त्यसको लागि एकदमै टाइम वेट गर्नलाई पनि तयार. सो कुनै कुरा जुन चाहिँ तपाईँको पास्टमा भएको थियो होइन, जुन चाहिँ हुँदाखेरि चाहिँ यु थट इट वाज रियली ब्याड इभेन्ट, तर अहिले आएर हेर्दाखेरि चाहिँ इट टर्न्ड आउट टु बी क्वाइट गुड फर यु भन्ने खालको कुनै इभेन्ट छ?
थुप्रै छ होला तर नोटिसेबली एउटा आई थिङ्क आई टोल्ड यु अबाउट दिस स्टोरी इन द लास्ट रिजोर्ट हामी लास्ट टाइम जाँदाखेरि. यो क्वेसनहरूसँग रिटर्न छ हो
रिटर्न नै चाहिँ छैन मनोजी, तर
सोध्छु भनेको थिएँ नि भन्छु अघि. यो चाहिँ कस्तो भने पासमा ती पहिला अब मैले अघि भनेको थिएँ जस्तो पहिला टिममा सुरु गऱ्यौँ, अहिले चाहिँ त्यो जुन सुरु गर्ने टिम चाहिँ हामीसँगै काम गरिरहेको छैनौँ भन्दैछु बिकज अफ सो मेनी रिजन्स होइन. अब प्लस हाम्रो इम्याच्युरिटी पनि होला. अनि एक त फ्यु इयर्स ब्याक त्यो मेरो आफ्नै कम्पनीबाट आई ह्याड टु कम आउट अफ माई ओन कम्पनी, अनि त्यो एउटा स्टोरी छ. त्यो हाम्रो पार्टनर्स अब एउटै प्लेटमा खाना खाने पार्टनर्सहरू बिचको डिस्प्युट्स अनि यस्तो यस्तो कुराहरू जसको रिजन त्यसको सल्युसन अर के भएको भन्ने कुरा अहिलेसम्म कसैलाई थाहा छैन होला सायद. सो एकदम ब्याड स्टोरी त्यो थियो. त्यसको लागि धेरै गाह्रो पनि भयो ट्याकल गर्न, एन्सर्सहरू खोज्न, मुभ अन हुन होइन. तर अहिले पछि आएर हेर्दाखेरि यस्तो फर्केर हेर्दाखेरि चाहिँ मेरो आफ्नो इन्टेन्सन थियो, मेरो आफ्नो स्पिड थियो होइन, अनि अब आफ्नो वे अफ डुइङ थिङ थियो, डुइङ थिङ्स थियो. सो फर्केर हेर्दाखेरि चाहिँ जे भयो राम्रै भयो भने जस्तो लाग्छ एउटा स्टोरी.
ओके, सो जे भयो राम्रै भयो जस्तो लाग्छ भने हामीले चाहिँ यो तपाईँको कथा सुन्दा सुनेर के लेसन सिक्नुपर्छ जस्तो लाग्छ तपाईँलाई?
त्यस्तो लेसन नै त सिक्नु पर्दैन मसँग. लिसन, एज अ युथ एउटा प्रपर ह्युमन बिइङ हुन चाहिँ हामी खोज्नुपर्छ सबैजना. अनि अब पहिला पहिला जस्तो अब अम्बानी हुने वा तपाईँ बिल गेट्स हुने गरेर पैसाको पछाडि कुद्नु चाहिँ नकुद्नु होला बिकज यो सबै कुरा आर गेटिङ अब्सोलेट. अर्को 10 वर्षमा हेर्नुभयो भने नो वान विल बी रनिङ बिहाइन्ड मनी द्याट डेस्परेटली. सबैजना अलिकति लाइफको क्वालिटी खोज्छन् अनि अलिकति इम्प्याक्टफुल काम गर्न खोज्छन्. त्यस्तो खालको ट्रेन्ड सुरु भएको छ. हुन्छ पनि अब के को बेसिसमा भनेर सोध्नुभयो भने आई डोन्ट हेभ आन्सर्स. त्यो 10 वर्षपछि नै वी क्यान टक अबाउट दिस. तर अलिकति रेस्पोन्सिबली बाँचौँ, हेल्थलाई अलिकति ख्याल गरौँ होइन. अनि अहिले अब एकदमै भनौँ न मेस्ट अफ संसारमा छौँ नि त, कहाँ के खाइरहेछ, कहाँ बसिरहेछ, यो कस्तो हावा सुँघिरहेछ, यो सबै कुराहरू अलिकति मेस्ट अफ भयो भएर फर्स्ट अफ अल टेक केयर अफ यर बडी. अलिअलि योगा प्र्याक्टिसेसहरू गर्नु भन्छु म त. अनि त्यस पछाडि अटोमेटिकली मान्छे अलिकति अवेर रेस्पोन्सिबल हुँदै जान्छ.
ओके, नाइसली सेड. भनेपछि हामी पैसाको पछाडि चाहिँ त्यसलाई चाहिँ गोल बनाएर नभागौँ.
यु डोन्ट निड टु रन. इफ यु रन बिहाइन्ड आफ्नो वरिपरि नराम्रो भएको 2-4 वटा कुरा मात्रै करेक्ट गर्न सक्यो भने लाइफमा भनौँ न मर्ने बेलामा पछाडि फर्केर हत्तिरी के गरेछु भन्ने भन्दा नि त्यो सेटिस्फाइड वेमा चाहिँ आई थिङ्क वी क्यान डाई. अब त्यो एक्सपिरियन्स मलाई याद छैन. तर अर्को कुरा चाहिँ ह्याप्पी भनौँ न, ह्याप्पिनेस सबभन्दा म्याटर गर्छ. खुसी हुनलाई चाहिँ त्यही नै गर्नुपर्छ जस्तो लाग्छ. पैसा सैसा यो सबै कुरा जति भयो भने पुग्नेवाला छैन मान्छेलाई होइन. सो इट्स गुड टु नट रन बिहाइन्ड मनी.
इट्स गुड नट टु रन बिहाइन्ड मनी. सो वाट आर सम अफ युर प्राउडेस्ट मोमेन्ट्स लाइफको?
प्राउडेस्ट हाम्रो एकजना साधना बहिनी, सी केम टु कोच मी फ्यु मन्थ्स ब्याक. अनि सी वाज सो असम हुन्छ नि, हामी हाम्रो टिमलाई असम्स भन्छौँ कि, हेलो असम भनेर पनि कुरा गरिन्छ कहिलेकाहीँ. अनि ऊ यहाँ आयो अनि यस्तो राम्रो डेलिभर गर्यो, सी टक सो नाइसली, त्यो पनि एउटा प्राउडेस्ट मोमेन्ट थियो. अनि फेरि हाम्रो सबभन्दा जुनियर मेम्बर, सबभन्दा सानो मान्छे. अरू प्राउडेस्ट मोमेन्ट, प्राउड खासै हुने चलन छैन भन्छ, आइ एम अ न्युट्रल पर्सन, एकदमै एक्साइटेड हुने, जोमा उफ्रिने पनि गर्दिनँ, अनि तनावमा प्रेसरमा यस्तो गरेर बस्ने पनि गर्दिनँ. आइ एम आइम आइम जस्ट माइल्ड अलवेज. प्राउडनेस पनि काइन्ड अफ एक्साइटमेन्ट हो जस्तो लाग्छ, त्यस्तो साह्रो केही छैन.
ओके, आइ एम जस्ट माइल्ड अलवेज भनेको. अनि हाउ डु यु डिल विथ फेलियर्स मनोजी, वेन थिङ्स डोन्ट गो अकर्डिङ टु प्लान, वाट डु यु टेल युर सेल्फ, हाउ डु यु गेट आउट अफ द फेलियर माइन्डसेट?
पहिला पहिला चाहिँ अब फेलियर त्यो भन्ने कुराको डर लाग्ने, एउटा यसरी जज गर्ने हुन्थ्यो. आजकल केही पनि कुरालाई फेलियर भनेर जज चाहिँ गरिँदैन. त्यो पहिला पहिला चाहिँ ओहो यस्तो गरेको भएन भन्ने खालको हुने हुन्थ्यो भनौँ न. आजकल फेलियर भन्ने त लगभग हुँदैन भन्छ. जस्तो आइएम ट्राइङ टु डु समथिङ, अनि एउटा बाटोले काम गरेन, अब अर्को बाटो गर्ने, अरू यो अप्रोचमा भएन यसरी गर्ने भन्ने हुन्छ, त्यो फेलियर नै भन्ने चाहिँ लगभग हुँदैन. मेबी बिकज त्यो हेर्ने तरिका, काम गर्ने तरिका नै त्यस्तै भयो कि. त्यो कुनै पनि प्लानले काम गरेन भने वी क्यान रिएडजस्ट इट, होइन? सो फेलियर भन्ने लगभग हुँदैन. इटरेसन बेस्ट भन्छ कि हाम्रो आइटीमा.
सो एउटाले काम गऱ्यो भने यु गो एन्ड डु समथिङ एल्स. तर ओके, म यसलाई अलिकति फरक तरिकाले पनि सोध्छु. हामी सबैजना चाहिँ वी डोन्ट अलवेज फिल टप अफ द वर्ल्ड. कहिलेकाहीँ यु फिल लाइक ओके आइम नट इनफ, म आइम नट गुड इनफ, आइम नट गुड भनौँ न एज गुड एज समन एल्स भन्ने सोचाइमा पनि आउँछ. अनि कतिजना चाहिँ त्यसबाट 5 मिनटमा दे क्यान गेट आउट अफ द स्पाइरल, कतिजनालाई 1 हप्ता लाग्ला, कसैलाई 1 महिना लाग्ला, कतिजना 1-2 वर्षसम्म पनि दे get stuck kind of. So what is your strategy when thought like that comes to your head? How do you get out of it?
अब अहिले त आउँदैन भन्छ फ्रेङ्कली भनेको. मलाई आइ एम नट गुड एट दिस भन्ने पनि आउँदैन, आइ एम भेरी गुड एट दिस भन्ने पनि आउँदैन. एन्ड आई जस्ट ट्राई, आई जस्ट डु, देयर इज नो रियाक्सन हुन्छ नि. अब केही भएन भने अघि एउटा भएन भने अर्को गर्ने भने होइन कि, एउटा भएन भने त्यो गर्ने तरिका चेन्ज गर्ने भने हो मैले. अनि हुँदैन भन्ने त हुँदैन, तर अलिक पहिलाको कुराहरू आई क्यान रिलेट हुन्छ नि. अब तपाईँको चाहिँ कसैको चाहिँ फिजिकल एपियरेन्स राम्रो हुन्छ, त्यत्तिकै उनीहरू बेनिफिट पाइरह हुन्छ, हो कि होइन भनौँ न. कतिको चाहिँ जस्तो फ्यामिली ब्याकग्राउन्ड राम्रो हुन्छ, त्यतिले बेनिफिट पाइरह हुन्छ. जस्तो फर इक्जाम्पल, कुनै एउटा मन्त्रीको छोरा छ स्कुलमा छ भने फर नो रिजन एभ्री वान इज बिहाइन्ड हिम अर हर, होइन? अब छोरा छोरी उयोबाट, अरू एकजना एकदम ह्यान्डसम केरा छ, एकदम राम्री कोही लेडी छ क्लासमा भने एभ्री वान इज बिहाइन्ड द्याम. अनि त्यस्तो बेलामा चाहिँ कस्तो हुन्छ, मेरो अब्जर्भेसन है, म कतै पनि थिइनँ, म न ह्यान्डसम न नट ह्यान्डसम, होइन? आई वाज इन बिट्विन द अब्जर्भर, होइन? त्यस्तो बेलामा चाहिँ मैले अब्जर्भ गरेको चाहिँ सबै कुराको, सबैजनाको केही न केही हुन्छ, केही न केही हुँदैन कि. एकदमै राम्रो मान्छे छ हेर्दा फिजिकल्ली, तर भनौँ न उसको स्किल्सहरू कम हुनसक्छ, अरू एकदमै नराम्रो छ उसको स्किल्सहरू राम्रो हुनसक्छ. सो वाट वाट आर वी मेड फर भने भने नि, मेरो स्किल्सहरू के हो, अरू म बेस्ट के को लागि छु भन्ने कुरा चाहिँ आइडेन्टिफाई गऱ्यो भने, यो सानोतिनो नो वान इज पर्फेक्ट, सानोतिनो कुरामा त्यो गर्नै पर्दैन. अर्को कुरा, अब आफूलाई चिन्न चाहिँ सबैभन्दा पहिला ट्राई गर्नुपर्छ, खास गरी युथ्सहरूले. अहिले यो जन्मेदेखि, हामी जन्मिने बित्तिकै अनि सो राइट जानुपर्ने थियो, आफ्नो बडी चिन्नुपर्ने, आफूलाई चिन्नुपर्ने थियो. वी वेन्ट लेफ्ट, एबिसिडी, ए फर एप्पल भनेर, होइन? अनि त्यो राइटको पार्टै मिसिङ छ लाइफबाट. सो अलिकति आफूलाई पहिला चिन्ने हो भने, अलिकति डिप इनसाइड जाने हो भने चाहिँ बाँकी कुराहरू आफै क्लियर हुँदै जान्छ. सो वाट एम आई मेड फर भन्ने कुरा नि क्लियर हुन्छ.
ओके, वाट एम आई मेड फर, एकदम मेटाफोरिकली एन्सर दिनुभयो, तर इट मेक्स अ लट अफ सेन्स. हामी राइट जानुपर्ने थियो, हामी लेफ्टतिर लाग्यौँ, सायद यो राइट ब्रेन र लेफ्ट ब्रेनतिर पनि रिलेट हुन्छ होला. So last two questions, Manoji. One is, if you could go back 5 years, I know, the 5 varsha pachadi jana saknu bho bhane, 5 varsha pachadi ko Manoj lai aile ko Manoj le life ko bare ma suggestion dinu paryo, life advice dinu paryo bhane, tyo advice ke huncha hola?
I thought tapai ke correct garnu huncha bhanera sodnu huncha, so maile answer pani sochhe yadi. एडभाइस त के दिनु भन्छ, पछाडि फर्केर हेर्दा केही पनि रिग्रेट छैन, फ्रेङ्कली भन्छु, होइन? कहिले कसैको नराम्रो गरेको छैन, कहिले कसैले झुट बोलेको, ठगेकोदेखि लिएर केही पनि गरेको छैन, कसैको नराम्रो चिताएको पनि छैन. सो पछाडि हेर्दाखेरि आइएम फाइन. अब कति कति गल्तीहरू गरियो, सानातिनो गरियो होला, तर त्यो नगरे भए यस्तो पनि त भइँदैन थियो, होइन? सो एभ्री वाज एभ्रिथिङ वाज गुड, त्यो टुवर्ड्स.
ओके,
बेटरमेन्ट केही सजेसन दिन्थेन होला अहिले गयो भने चाहिँ.
ओके, नो सजेसन्स. फाइन मनोजी. मनोजी, अनि हामी अहिले चाहिँ लास्ट अन्तिम क्वेसन, वी टक अबाउट युथ लिडरसिप. अहिले पनि तपाईँले पनि युथ इम्पावरमेन्टको कुरा गरिरहनु भएको छ होइन. सबैजना त नभनौँ, जेनरली द होल ट्रेन्ड इज अब युथ लिडरसिप भयो भने चाहिँ नेपालको चाहिँ मुहार चेन्ज हुन्थ्यो, अथवा डाइरेक्सन चेन्ज हुन्थ्यो, रियालिटी चेन्ज हुन्थ्यो. युथ लिडरसिपमै हामीले सबै होप राख्नुपर्छ भन्ने किसिमको एउटा विन चलिरहेको छ. वेयर डु यु सी युथ लिडरसिप इन कन्टेक्स्ट अफ नेपाल अहिलेको स्थितिमा, अनि वाट डज लिडरसिप एक्चुली मिन टु यु?
लिडरसिप इन पोलिटिकल सेन्स भन्नुभयो कि ओभरअल?
ओभरअल
ओभरअल ओके, लेट्स स्टार्ट विथ पोलिटिक्स भनौँ न. जस्तो युथ लिडरसिप हेरेर भोलि युथ लिडरसिप आउने बित्तिकै नेपाल एकदम राम्रो हुन्छ भन्ने चाहिँ आई युज टु बिलिभ पहिला पहिला, तर अहिले सबै देखिसके पछाडि चाहिँ आई डोन्ट बिलिभ द्याट, किनकि अझै भल्नरेबल, अझै भ्यालु कम भएको, भनौँ न एल्डर्सहरूभन्दा अझै भ्यालु कम भएको, अझ बेसी करप्ट अनि अझ बेसी कन्फ्युज युथ्सहरू मैले देखाएको छु, धेरै नै देखाएको छु काम गर्दै जाँदा यताउता. त्यही भएर युथ आउँदैमा सबै राम्रो हुन्छ भनेर चाहिँ म चाहिँ एटलिस्ट पोलिटिक्समा चाहिँ भन्दिनँ, किनकि द वे दे ग्रुम्ड अप, द वे दे वेयर एक्सपोज भनौँ न, त्यो बाटोमा ढुङ्गा हानेर अहिले जहाँ छ त्यहाँसम्म पुग्दासम्म चाहिँ उहाँहरूलाई कस्तो कल्चर कस्तो त्यो लर्निङ्सहरू दियो अनि उहाँहरू कसरी ग्रुम हुनुभयो भन्ने कुराले चाहिँ उहाँहरूको अहिलेको पर्सनालिटी डिफाइन गर्छ. त्यही भएर अहिले म्याक्सिमम है मेजोरिटी इन जेनरल भनेको मैले, त्यो सबै कोही कोही राम्रो पनि हुनुहुन्छ. त्यो भएर पोलिटिक्समा चाहिँ अहिले जुन अब अहिले पार्टिजहरूले भन्दाखेरि उहाँहरूको युथ जेनेरेसन छ त्यो आएपछि ठिक हुन्छ भन्ने खालको कुरा म त्यस्तो कुरा चाहिँ बिलिभ गर्दिनँ, बिकज आई सिन मेनी अफ देम. अब बिजनेसमा भन्ने हो भने चाहिँ युथहरूले नै गर्नुपर्छ र ओभरअल त्यही पोलिटिक्सलाई पनि, जस्तो नेपालको युथ नेपालमै छैन, सबै बाहिर छ होइन, त्यत्रो इफोर्ट यहाँ ल्याएर गर्ने हो भने अरू यहाँ आएर एटलिस्ट नेपालमै आएर युथहरू बस्ने नै हो भने त्यो त्यो आवाज हुन्छ नि, आवाजले मात्रै पनि धेरै चेन्ज हुन्छ, उहाँहरूको इफोर्ट्सले कति चेन्ज हुन्छ हुन्छ. अनि यो पोलिटिकल सिस्टम, गभर्नेन्स सिस्टम, ओभरअल सिस्टम्स भन्ने कुरा त पब्लिकले डिमान्ड गरेपछि अरू पब्लिकले लबी गरेपछि हुने कुराहरू, यहाँ त लबी गर्नलाई पब्लिक नै छैन, युथ नै छैन, सो कसरी हुन्छ? सो बिजनेसमा अर सोसियल इम्प्याक्टमा यस्तो यस्तो कुराहरूमा चाहिँ युथले गर्यो भने धेरै राम्रो हुन्छ जस्तो मलाई लाग्छ. पोलिटिक्समा पनि युथले गर्यो भने राम्रो हुन्छ, तर यो अहिलेको इमिडिएट युथ जसलाई हामी पोलिटिकल पावरको नेक्स्ट युथ के भन्छ त्यो लियर भन्छ, त्यसले चाहिँ हुँदैन.
वाट इज लिडरसिप भनेको? लिडरसिप भनेको चाहिँ के हो?
लिडरसिप 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 भनेको चाहिँ अब आफूसँगै भनौँ न अरूलाई पनि लिएर जान सक्नु, फर सम रिजन, सम फर सम गोल, अर फर सम आउटपुट. आई थिङ्क द्याट इज लिडरसिप.
ओके, आफूसँगै अरूलाई पनि लिएर जान सक्नु चाहिँ लिडरसिप हो, कुनै गोल अथवा आउटकमको लागि. सो एक्लै जानु चाहिँ अभियसली लिडरसिप भएन. ओके, थ्याङ्क यू सो मच मनोजी, तपाईँले टाइम दिनुभयो, अनि आई हेभ लर्न सो मच फ्रम दिस सोर्ट सेसन पनि. अनि तपाईँ आउँदाखेरि चाहिँ यो क्वेसन चाहिँ सोध्छ होला भनेर लागिरहेको थियो, तर त्यो क्वेसन नसोधेको इम्पोर्टेन्ट क्वेसन छ भने चाहिँ प्लिज डु लेट अस नो एन्ड देन.
मलाई अब जे सोध्नुहुन्छ मेरै भनौँ न एक्सपिरियन्स अर मेरै लाइफ लाइफ रिलेटेड हुन्छ भन्ने थियो, त्यही भएर आई डोन्ट आई नेभर प्रिपेयर इभन आइ एम इफ आइ एम गोइङ फर अ प्रेजेन्टेसन आई डोन्ट प्रिपेयर, किनकि आफूले गरिरहेको कामहरू हुन्छ, जे मनबाट निस्किन्छ बेस्ट निस्किन्छ, सो केही छैन त्यस्तो.
जे मनबाट निस्किन्छ बेस्ट निस्किन्छ. सो थ्याङ्क यू सो मच मनोजी, हामीलाई सिक्ने मौका दिनुभयो अनि यहाँ आएर टाइम पनि दिनुभयो, त्यसको लागि धेरै धेरै धन्यवाद. अनि आई वुड लाइक टु आस्क द भ्युवर्स टु प्लिज सब्सक्राइब, ताकि हामी अरू यस्तै इन्ट्रेस्टिङ पर्सनालिटी यहाँ लिएर आउन सकौँ र उहाँहरूको स्ट्राटेजीबाट हामीले केही सिक्न सकौँ, त्यो मौका पनि हामीले पाऊँ भनेर आस्क गर्छु. अनि ओभर टु यु मनोजी, एन्ड देन विल जस्ट एन्ड दिस सेसन.
थ्याङ्क यू सो मच भुवन सर एन्ड द ओभरअल कोच मी टिम यहाँ मलाई यसरी बोलाउनु भएकोमा. अनि आज आज आजको मेरो यो सेसनमा चाहिँ आई टक्ड अबाउट फ्यु थिङ्स जुन म कहिले खासै प्लेटफर्महरूमा कुरा गर्थेन, कहिले कामको कुरा, कहिले प्रोजेक्टको कुरा हुन्थ्यो, आज चाहिँ यो चाहिँ अलिकति यो अलिकति डिफ्रेन्ट भनौँ न कुराहरू भयो. यसको लागि चाहिँ आई एम भेरी ग्ल्याड मेरो कुराहरू युथहरूसँग राख्नु पाएँ. अब यो प्र्याक्टिसमा चाहिँ हामी त्यही नै गरिरहेको छौँ, तर अलिकति लार्जर मासमा पुऱ्याउनको लागि, मेरो मेसेज पुऱ्याउनको लागि पनि यो प्लेटफर्म has been useful mero lagi. Thank you so much and all the best hajurlai for that.
Thank you Manoj ji and good night viewers. See you next time.